والصلاة والسلام على أشرف الأنبياء والمرسلين خاتم النبيين نبي القاسم محمد صلى الله عليه وسلم وآله الطيبين الطاهرين المأسومين لا سيما بقية الله في الأرضين روحي وأرواح العالمين لتراب مقدمه الفداء واللعنة الدائمة على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين. أما بعد فقد قال الله الحكيم في كتابه الكريم بسم الله الرحمن الرحيم أولم ير الإنسان أن خلقناه من نطفة فإذا هو خصيم مبين وضرب لنا مثلا ونسي خلقه قال من يحيي العظام وهي رميم قل يحييها الذي أنشأها أول مرة وهو بكل خلق عليم صدق الله العلي العظيم. یہ سورہ مبارکہ یاسین اس کی اواخر آیات کی ہم تفسیر کوشش کریں گے پیش کریں. اللہ سبحانہ وتعالیٰ فرماتا ہے اولیس الذی خلق السماوات والارض نہیں وہ آیت الگ ہے اولم یر الانسان انا خلقناہ من نطفۃ فہذا ہو خصیم مبین. تو اب یہاں پہ اللہ سبحانہ وتعالیٰ ارشاد فرما رہا ہے اولم یر الانسان کیا انسان نہیں دیکھتا. تو ایک مطلب کہ کیا انسان دیکھتا نہیں کیا انسان نہیں دیکھتا اولم یر الانسانو لم نفی کے لیے آتا ہے لام میم. تو اولم یر الانسانو انا خلقناہ من نطفۃ فاذا ہوا خصیم مبین. کیا انسان یہ نہیں دیکھتا کہ ہم نے اسے نطفے سے پیدا کیا مگر وہ یکایک علانیہ دشمن بن بیٹھا یعنی خصیم مبین. خصیم کہتے ہیں دشمن کو, خصم ناراضگی دشمنی, خصیم اور مبین یعنی دوبارہ کھلا ہوا دشمن. مبین کہتے ہیں یہ سورہ یاسین میں لفظ مبین متعدد مرتبہ آیا, قرآن مبین, امام مبین, پھر کہ خصیم مبین. تو یہ مبین آیا 7-8 دفعہ یہ لفظ اس قرآن سورہ یاسین کے اندر استعمال ہوا یعنی روشن کھلا ہوا. انہ لکم عدو مبین, شیطان جو تمہارا کھلا ہوا دشمن ہے, عدو مبین, خصیم مبین. تو یعنی روشن, بین, واضح, کھلا ہوا, آشکارا, علانیہ. تو اللہ کہہ رہا ہے کہ انسان جو ہے خود کئی مرتبہ اللہ ہی کا دشمن بن بیٹھتا ہے یعنی اللہ کا انکار کر دیتا ہے. دشمنی کیا کرے گا انسان اللہ سے کہ کوئی مقابلہ ہی نہیں ہے. لیکن اللہ سبحانہ وتعالی وہ انسانوں کی درگزر کرتا رہتا ہے, دشمنیاں, مخالفتیں, تنقیدیں. صبح سے شام تک ہم معاذ اللہ استغفر اللہ رب العالمین اللہ پہ تنقید کرتے ہیں, خود اللہ کی مخالفت کرتے ہیں. ہمیں سمجھ میں نہیں آتا کہ ہم اللہ پہ اعتراض کر رہے ہیں بات بات پہ. بہت سے لوگ تو مانتے ہی نہیں خدا کو اللہ سبحانہ وتعالی, لیکن دنیا میں ابھی بھی بہت زیادہ ماننے والے ہیں. یعنی بہرحال عیسائی مسلمان بہت زیادہ ہیں لیکن بہت سے عیسائی مسلمان پریکٹسنگ نہیں ہیں یعنی بعمل نہیں ہیں. یعنی مانتے ہیں بس یہ کہ ہاں ٹھیک ہے مانتے. بہت سے تو مانتے ہی نہیں, ایتھیسٹ ہو گئے, ملحد ہو گئے, کچھ تو مشرک ہیں, کچھ تو اصلاً ایتھیسٹ ہیں, منکر خدا ہیں. تو یعنی اب یہاں پہ اللہ سبحانہ وتعالیٰ کہہ رہا ہے کہ اولم یر الانسان انا خلقناہ من نطفہ, ہم نے انسان کو ایک نطفے سے خلق کیا. یعنی انسان ایک بہت جرسومے سے خلق ہوا, بہت چھوٹا, کچھ بھی نہیں تھا. اپنی خلقت کو دیکھ لے کہ بھی کہاں سے تو کہاں تک پہنچا ہے, کچھ بھی نہیں تھا, اللہ نے خلق کر دیا. تو اللہ نے مختلف مراحل پورے قرآن کریم میں بتائے ہیں اور یہ لفظ استعمال کیا جگہ جگہ کہ ہم نے تمہیں بالکل ایک نجیس شے سے خلق کیا. امیر المومنین علیہ السلام بڑے پیارے انداز سے کہتے ہیں کہ مال ابن آدم, یہ بنی آدم کا کیا کام ہے تکبر سے, والکبر, مال ابن آدم والکبر, اولہ نطفہ وآخرہ جیفہ, جس کی ابتدا بھی ایک نجس ذرے سے شروع ہوتی ہے پانی کے قطرے سے اور جس کی انتہا مردار ہے. انسان جب مر جاتا ہے تو مردار جو ہے, مردہ چھنڈا ہو جاتا ہے تو نجس کہلاتا ہے. تو یہ انسان جو ہے یہ کیا تکبر کرتا ہے کہ یعنی اللہ سبحانہ وتعالیٰ کے مقابلے میں کھڑا ہو جاتا ہے, مخالفت کرتا ہے. اللہ یہاں پہ کہہ رہا ہے کہ خصیم و مبین, اپنی خلقت کو بھول جاتا ہے کہ کہاں سے شروع ہوا کیسے. علماء نے لکھے 6 مراحل ہیں انسان کے وجود جو ہے, انسان ہم 6 مراحل میں. ایک تو ہم یوم الست, جب اللہ نے سب کی ارواح کو خلق کیا تو وہ ہمارا عالم ذر کہہ لیں اسے، جو بھی اب اس کا نام مختلف دیے ہیں لوگوں نے، عالم ارواح یا عالم ذر. اور پھر اس کے بعد پھر ہم جناب آدم سے لے کے اپنے اجداد کے اسلاب میں رہے، صلب آدم میں تھے یہ سارے کے سارے لوگ، یہ اسلاب سے اسلاب آبا، آبا و اجداد، پھر رحم مادر ارحام میں آ گئے، شکم مادر میں آئے کہ پردوں میں اللہ نے ہمیں رکھا، کس طرح سے، کتنے اس خود اس ماں کے شکم میں ہماری خلقتوں کے اللہ نے کہا کہ نطفے سے مضغہ، مضغے سے علقہ، علقہ علقہ سے مضغہ، یعنی مختلف جو اللہ نے کہہ رہا ہے کہ پردوں میں مختلف مراحل میں ہم نے تمہیں خلق کیا، کہ وہ شکم مادر کے اندر انسان کس طرح سے پروان چڑھتا ہے، کہ انسان ایک خلقت کے بعد دوسری خلقت اور پھر یہ انسان بن گیا شکم مادر میں. اور پھر شکم مادر سے یہ عالم دنیا، یہ چوتھا مرحلہ جہاں پہ ہم ہیں، یہ عالم دنیا ہے، عالم مادہ یعنی یا جو بھی کہہ لیں اس کو. پھر یہاں جب ہم مر جائیں گے تو دفنا دی جائیں گے، اس کے بعد پھر عالم برزخ شروع ہو جاتا ہے. وَمِن وَرَائِهِ بَرْزَخٌ إِلَى يَوْمِ يُبْعَثُونَ، جب تک کہ دوبارہ ہمیں بعث نہ کیا جائے، اٹھایا نہ جائے قبروں سے، عالم برزخ میں. ابھی سب عوالم ہیں، ان سب کی تفصیلات ہیں. اور پھر عالم برزخ کے بعد عالم معاد یا عالم قیامت، پھر یعنی ہم جو دوبارہ اٹھائے جائیں گے، معاد کے بعد جو قبروں سے اٹھائے جائیں گے، بعث و نشور، اور پھر اس کے بعد ہم کبھی دوبارہ پھر موت نہیں آئے گی، پھر ہمیشہ زندہ رہیں گے، پھر یا جنت یا جہنم، سارے انسان جو ہے وہ چلے جائیں گے جنت میں انشاءاللہ، مومنین اور باقی جو کفار منافقین جو جہنم میں. تو یہ ایک خلقت بعد خلقت ہے، انسان جو ہے مختلف مراحل سے گزرے گا، اور ان مراحل کے اندر انسان کے لیے ہر جگہ پہ کوئی نہ کوئی ایک سبق، یعنی باپ جو کچھ کر رہے تھے، آبا اجداد نے ہمارے کیا، وہ کیونکہ ہم ان کے سلمے تھے تو وہ ہم اس میں شریک تھے. اور پھر شکم مادر میں جب ماں کی شکم میں تھے تو اس وقت بھی ماں جو کچھ کر رہی تھی وہ ہم اس میں ہم نے ایکسپیرئنس کیا. تو جناب امیر علیہ السلام سے کسی نے کہا کہ یا علی، اگر میرا بھائی ہوتا تو وہ آج آپ کی فتح پہ بہت خوش ہوتا. تو جناب امیر نے چاہا کہ نہج بلاغہ میں موجود ہے کہ منتقل ہو جائے، اس انداز سے سوال کیا کہ کیوں تیرا بھائی نہیں آج، کہا وہ دنیا میں نہیں رہا، نہیں تو وہ اگر ہوتا تو، کہا مولانا نے کہا ہوتا تو کس کی طرف ہوتا، کہا آپ کی طرف ہوتا، آپ کے دشمن کی طرف نہ ہوتا جنگ میں، اور اگر وہ آپ کا عاشق تھا اور اگر وہ آج آپ کی فتح دیتا تو بہت. مولانا نے کہا صرف وہی تیرا بھائی نہیں ہماری اس فتح میں شریک ہے، تیرا بھائی ہوتا تو میرے ساتھ ہوتا، تو وہ میرے ساتھ ہوتا تو میری فتح میں شریک ہے. وہ تمام افراد جو بھی اپنے اجداد، آبا و اجداد کے صلب میں ہیں، وہ جب پیدا ہوں گے اور جو جو میرے ساتھ ہوں گے اس وقت، وہ میری اس فتح میں شریک ہے. یعنی جو جو میری محبت رکھتا ہے، میرے ساتھ انسیت رکھتا ہے، اور یہ کہتا کہ میں اگر جنگ ہوتی تو میں علی کی طرف ہوتا، علی کے دشمن کے مقابلے میں ہوتا، ان کی مخالفت کرتا، تو وہ آج ہمارے ساتھ ہے. جو اس لیے ہم کہتے ہیں یا لیتنی کنت معکم، اے کاش ہم کربلا میں ہوتے. بھائی اب یہ کیا کہنے کا، بہت سے لوگ کہتے ہیں فائدہ، اب تم تو نہیں ہو. ہم آج بھی اس لیے کہتے ہیں کہ اکاش ہم اس وقت ہوتے، یعنی اگر ہم ہوتے تو ہم حسین علیہ السلام کے ساتھ ہوتے. یہ تمنا کرنا، یہ آرزو رکھنا کہ ہم حق کے ساتھ ہوتے، ہم رسول خدا صلی اللہ علیہ وسلم کے زمانے میں ہوتے، ہم ان کا ساتھ دیتے، ہم مشرکین کے خلاف لڑتے، ہم ان کا ساتھ دیتے، ان کو جو پتھر مارنے والے تھے ہم ان کو روکتے، ہم ان کے سامنے کھڑے ہو کے پتھر کھاتے، ہم علی مرتضیٰ علیہ السلام کا ساتھ دیتے، ہم رسول خدا صلی اللہ علیہ وآلہ وسلم کا ساتھ دیتے، ہم امام حسن مصطفیٰ علیہ السلام کا ساتھ دیتے، ان کو جو ہے وہ ان کا ساتھ چھوڑ کے جانے والوں میں نہ ہوتے، ہم کربلا میں ہوتے. یعنی یہ ہم تمنا کرتے ہیں، حالانکہ بہت سے لوگوں کے کردار ایسے ہیں کہ اگر وہ اس زمانے میں ہوتے تو وہ کہیں اور ہی ہوتے. لیکن یہ تمنا کرنا خود انسان کے اجر و ثواب کا سبب بنتا ہے، اور انسان کئی مرتبہ وہ اس دہرانے سے اپنے آپ کو جج کرتا ہے کہ میں کہہ تو رہا ہوں میں واقع ہوتا، وہ پھر اپنے آپ کی اصلاح کرے گا کہ ہاں میں اپنے آپ کو ایسا بناؤں کہ میں انہی کے ساتھ ہوتا، ان کے دشمن کے ساتھ نہ ہوتا. جو بہت سے زمانے میں ہوتے آج کے لوگ تو وہ کہیں مخالف ہوتے، کوئی کوئی یزید کے ساتھ ہوتا، کوئی مروان کے ساتھ ہوتا، کوئی ولید کے ساتھ ہوتا، کوئی مرساد کے ساتھ ہوتا، کوئی بہت سے امام حسین علیہ السلام کے ساتھ ہوتے. تو آج جو ہے ہم جو کہتے ہیں کہ اکاش ہم اس زمانے میں ہوتے کربلا میں، امام حسین کا ساتھ دیتے ہیں، ان کے ساتھ جو ہے دشمنوں کے مقابلے میں اپنی جان قربان کرتے. تو بہت سے اور بہت سوں کا کردار ایسا ہے، بہت سوں کے عقائد، ان کا مزاج ایسا ہے کہ امام حسین کا ساتھ دیتے. تو یہ اپنے آپ کو دہرانا، تو انسان تکبر سے بچے، نخوت، تکبر، یہ بغض، یہ کینہ، ان چیزوں سے اپنے آپ کو بچائیں. تو ایمان کے ساتھ ساتھ عمل ضروری ہے. ایمان کافی نہیں ہے کہ انسان کہے، ایمان کا مطلب یہ ہے کہ انسان زبان سے کہے، زبان سے نہیں، अमल से अपने आप को इंसान जो है वह अहले बैतुल इंसान के करीब करे, मोहम्मद वाले मोहम्मद इंसान के साथ मिलाए। तो अब यहां पे अल्लाह सुब्हान तआला कह रहा है कि अवलम यरल इंसान अन्ना खलकनाहु मिन नुतफतिन फैदा हुआ खसीम मुबीन, तो क्या इंसान ये नहीं देखता कि हमने उसे एक नुतफे से पैदा किया, क्या मगर यका यक अलानिया दुश्मन बन बैठा वो हमारा, यानी इंसान अल्लाह का दुश्मन हो जाता है। कौन सा खुदा, कौन किस खुदा की बात करे, वो खुदा है ही नहीं। ये इंसान अपनी खिलकत भूल गया, कितनी कमजोरियों से, कितने बचपने से कहाँ तक ये पहुंचा, कितने मराहल में अल्लाह ने इसकी हिदायत दी, इसकी तालीम का बंदोबस्त किया, इसके रिज़्क़ का बंदोबस्त किया, और अल्लाह ही से आज लड़ा उसका मुनकर हो गया। और इतना ही नहीं कि उसका खसीम मुबीन कि उसका खुला दुश्मन बन गया, वज़रब लना मसलन व नसिया खल्क़ा, और क्या करता है अल्लाह ही के, अल्लाह कहता है कि हमारे ही खिलाफ हमारे बारे में मिसालें बयान करता है और अपनी खिलकत को भूल गया। काल मैदामा भैया रमीम, और फिर आगे से कहता कहने लगा कि इन बोसीदा हड्डियों को कौन जिंदा करेगा, यानी दोबारा इनकार है खुदा, पहले तो अल्लाह से दुश्मनी, फिर कह रहा कि नहीं, अल्लाह फिर कहता है हमारे खिलाफ मिसालें बयान करता है। वज़रब लना मसलन व नसिया खल्क़ा व नसिया खल्क़ा वज़रब लना मसलन, अल्लाह कहता है मिसालें देता है, वज़रब लहु मसलन असहाबिल क़रिया, शुरू में हम सूरह यासीन में कहता है उनको मिसाल दीजिए असहाबिल क़रिया की, अल्लाह कह रहा है मिसालें तो दिखाएं इनको, कितनी मिसालें हैं। जनाब अमीर अलैहिस्सलाम कहते हैं मा अक्सर अल-इबर व अक़ल अल-एतबार, अल्लाह की तरफ से इबरत के किस्से बहुत ज़्यादा हैं लेकिन इबरत हासिल करने वाले बहुत कम, व अक़ल अल-एतबार इबरत हासिल करने वाले कम है। इस जगह पर अल्लाह कह रहे हैं वज़रब लना मसलन व नसिया खल्क़ा, इंसान अपनी खिलकत भूल जाता है, हमारे खिलाफ मिसालें देता है। अल्लाह अपने लिए कह रहा है वज़रब लना, यानी अपने लिए हम कह रहा है, कई मरतबा यानी अल्लाह अपने ही लिए अजमत को बयान करने के लिए कहता है हम, कई मरतबा हम यानी निज़ाम यानी अल्लाह और अल्लाह के जो भेजे हुए अम्बिया रसूल मुरसलीन उसके भेजे हुए औलिया औसिया आइम्मा यानी इस तरह की, तो अल्लाह वालों के खिलाफ ही लोग मिसालें देते हैं। वज़रब लना मसलन व नसिया खल्क़ा, अपनी खिलकत भूल जाते हैं। मैं कैसे खल्क हुआ, अल्लाह ने मुझे कैसे बनाया, मैं क्या था, क्या हूं और क्या हो जाऊंगा, और फिर कहते हैं तुम मर जाओगे, मरने के बाद ही का खौफ करो, मौत के बाद अल्लाह की बारगाह में जाना है। एक मुल्हिद आया जिंदगी जनाब अमीर से कहने लगा या अली बेवजह इतनी सहमत करें, इतनी नमाजें इतनी इबादत इतनी मेहनत लोगों की मदद, ये खुदा तो है नहीं। मौलाना का अच्छा चलो ठीक है, फर्ज कर लिया कि तू सही है खुदा नहीं है तो क्या होगा, मरने के बाद हम दोनों बराबर, खुदा है ही नहीं, ना हिसाब ना किताब ना कोई जन्नत ना नार कुछ भी नहीं है। अब तू फर्ज कर ले कि भाई खुदा है, अब बता तेरा क्या होगा मरने के बाद। कांप गया, कहने लगे फिर तो मुझे बहुत डंडे पड़ेंगे बहुत जूते पड़ेंगे, मैं गुनाह के अलावा और कुछ नहीं किया, मैंने तो सिवाय बुराइयों कुछ नहीं किया, आपने तो इतनी नेकियां इतनी भलाइयां सब लोगों के काम आना मदद करना। तो कहा यही सोच ले कि भी इतने बड़े बड़े अंबिया आइम्मा तुझे बार बार एक ही बात कह रहे हैं कि खुदा है कयामत है, और फिर जिंदगी तो इतनी छोटी सी है, मरने के बाद की इतनी हमेशा हमेशा, मैं मर जाओगे उसके बाद क्या होगा, हमेशा के लिए मर गए, उसके बाद फिर कभी दोबारा, यानी इंसान हमेशा हमेशा के लिए मर गया, यानी मरने यानी जो मौत के बाद की जिंदगी है वो हमेशा के लिए है, चाहे वो खुदा को मानता हो ना, कयामत के अंदर हमेशा हमेशा रहेंगे। अच्छा नहीं मानते, नहीं मानते दोबारा जिंदा हो जाओगे, नहीं खत्म हो गए मट्टी हो गए जो खुदा को नहीं मानते, ठीक है मट्टी हो गए ना, यानी इसका मतलब है जिंदगी बड़ी छोटी सी है, मौत हमेशा के लिए है, जब मर गए उसके बाद हमेशा के लिए मर गए, तो अब जो हमेशा के लिए मरे हुए हो तो उसके लिए बहुत से लोग बता रहे हैं नहीं वहां हिसाब किताब होगा, जन्नत नार होगी, ये होगा वो होगा, बहिश्त होगी जहन्नम होगी, तो फिर इंसान इसी खौफ से ही नेकी कर ले कि भाई अगर मर गए और वाकई हिसाब किताब हुआ और खुदा हुआ और जन्नत दोसख हुई तो फिर क्या होगा हमारा, इसी खौफ से इंसान नेकी कर ले। तो ये आखिर आयात हैं सूरह यासीन की, बहुत अजीब वगैरह बहुत प्यारे अंदाज से अल्लाह कह रहा है कि वज़रब लना मसलन व नसिया खल्क़ा, हमारे खिलाफ मिसालें देता है, कहाँ खुदा, वो देखो आदमी भूखा मर गया था तो खुदा कहाँ था, उसको भूख खाना क्यों नहीं दे दिया, वो देखो अफ्रीका के अंदर लोग मर रहे हैं, खुदा के खिलाफ मिसालें दे रहा है, तूने खाना पहुंचा दिया, तू नेक आदमी है, तू अल्लाह को नहीं मानता तो तू खुद जाके वह खाना दे देता उनके लिए, कोई नेकी कर देता। तो यानी ऐसे आपको मिल जाएंगे वज़रब लना मसलन व नसिया खल्क़ा, हमारे खिलाफ मिसालें देता है और अपनी खिलकत को भूल जाता है, और फिर इतना ही नहीं कि भूल जाता है, क्या कहता है काला वमन यहयिल इज़ाम वहिया रमीम, इन हड्डियों को कौन जिंदा करेगा, ये हड्डियां मेरी कौन जिंदा करेगा, वमन यहयिल यहयिल इज़ाम, इन हड्डियों कौन जिंदा करेगा, यही हयात से इज़ाम जमा है इज़्म के, इज़्म कहते हैं हड्डी को, इज़ाम वहिया रमीम जबकि खाकिस्तर बन चुकी होंगी पाउडर बन चुकी होंगी। तो एक मुलहिद ने सवाल किया था खुद रसूल खुदा से शान नज़ूल, मैंने किसी जगह पर पढ़ा था, मैं दोबारा तलाश कर रहा था अभी रवायात में, मुझे यह बहुत सी तफसीर में नहीं मिला, क्योंकि मैंने किसी तफसीर में पढ़ा था कि शान नज़ूल इसका कि एक आदमी किसी कब्रिस्तान से एक मुर्दे की हड्डी को उसने लिया, हड्डी कहीं पड़ी, उसको मिल गई, इस इंसान की या जानवर की थी जो भी हड्डी थी। हड्डी कैल्शियम से होती है, खुश्क हो जाती है, उसके बाद आप उसको पीसे तो पाउडर बन जाती। तो उसने पाउडर बनाया, खाकिस्तर बन गया वो। खाकिस्तर वो लेके आया, उसने उठाया और रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम के सामने काला, अल्लाह ने उसके सवाल को कुरान में रख दिया और उसने रसूल खुदा के सामने फूक मारी और वो सारी खाक उड़ा दी। तो कहा काला ममा युहयिल इज़ाम वहिया रमीम। काला उसने कहा, वो इसने मुल्हिद ने जो खुदा को नहीं मानता था, मैं युहयिल इज़ाम वहिया रमीम, इन हड्डियों कौन जिंदा करेगा जबकि खाकिस्तर बन चुके। रमीम यानी खाकिस्तर बोसीदा हो चुकी होंगी, बोसीदा यानी बिल्कुल खाकिस्तर। रमीम कहते पाउडर को, यानी खाकिस्तर, जब खाक आग लकड़ी जला देते हैं उसके बाद खाकिस्तर बचता है, वो वैसे रमीम बोसीदा हो चुकी होंगी। अल्लाह ने उसका पहले सवाल पेश किया, फिर कहा कौल, ए मेरे हबीब इसको जवाब दीजिए, कह दीजिए। तो जब भी अल्लाह कहता है कौल, यानी किसी सवाल के जवाब में अल्लाह ने कहा, ये कहिए आप कौल युहयी हल्लजी अनशाहा अव्वल मर्रतिन वहुवा बिकुल्ली खल्किन अलीम। युहयी हल्लजी, वही जिंदा करेगा, अल्लजी अनशाहा, जिसने इन्हें पहली दफा खल किया था, जिंदा किया था, बनाया था। अनशा इनशा से है, इनशा यानी टू ओरिजिनेट, बनाना। वही जिंदा करेगा जिसने इन्हें पहली बार पैदा किया था, पहली दफा बनाना। इनशा यानी अनशाहा अव्वल मर्रा, जिन्हें पहली बार खल किया था, यानी जब कोई मिसाल नहीं थी उसने बना दिया था, कुछ भी नहीं था, इंसान था ही नहीं, मैं था ही नहीं, अल्लाह ने मुझे बना दिया। वह बिकुल्ली खल्किन अलीम, और वो हर चीज पे की खलकत पे से वाकिफ है, हर चीज की। अल्लाह कह रहे जब तुम थे ही नहीं, मैंने तुम्हें बना दिया, तुम्हें लौटाना कौन सी बड़ी बात है, कि मर गया खाकिसर बन गया, इसी को लौटाना कौन सा बड़ा कमाल है, बनाना बना कमाल था, जब थे ही नहीं तो बना दिया, नहीं मैं तो खुद ब खुद वजूद में आया था। यानी इंसान अजीब है कि इंसान अल्लाह कह रहा है अपनी खिलकत भूल जाता। तो कई चीजें मुसब्बात से हैं, सबब से बनती हैं। और चले मैं तो जब वालदैन की वजह से वजूद में आया, मेरे माँ बाप का मैं औलाद हूँ उनके नतीजा, वो अपने वालदैन के नतीजे, करते 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 एक जगह तो जाओगे ना कहीं पे कि इंसान यहाँ पे आदम, आदम से बना, उससे पहले क्या था, आदम को अल्लाह सुब्हान ने बनाया। यानी इंसान जो है पहले जब जानवरों से बना था, उससे पहले क्या था, ये था वो, कहीं ना कहीं तो इंसान रुकेगा कि ये कायनात, यानी इसको किसी ने शुरू किया है। बहुत बड़ा एक साइंसदान गुजरा, आखिर में लोग कहते हैं मरने से पहले कि मुल्हिद हो गया था, मुझे नहीं पता, मैं मानता हूँ, स्टीफन हॉकिंस, तो बहुत बड़ा साइंसदान हमारे ज़माने का, सबसे बड़ा साइंसदान कहा जाता है उसे। आइंस्टाइन के कहते हैं बस एक थीरी थी, थीरी ऑफ रिलेटिविटी, किसी कई थीरी थी, ब्लैक होल थीरी थी, एक्सरे, यानी किस आसमानों के अंदर जिससे जो सुराख नजर आते हैं, यानी जो बहुत बड़े बड़े। इमाम रज़ा साहब से सवाल किया गया था खिलकत से मुताल्लिक, तो आपने फरमाया ये ज़मीन जो अल्लाह ने बनाई है और ये जो पूरा तुम्हारा निज़ाम है, ये एक ज़र्रे के बराबर है इस पूरे आसमान में, और इस पूरे आसमान से अगर पहले आसमान से दूसरे आसमान पर जाओ, तो ये पहले आसमान दूसरे आसमान के मुकाबले में ज़र्रे के बराबर है। ये आज साइंस ने दरियाफ्त कर लिया, इमाम रज़ा साहब ने उस वक्त 1250 साल पहले कहा, ये सोच सकता है आदमी। तो अब ये ब्लैक होल थीरी थी, फिर ये कि दुनिया जो है वो सिकुड़ती है, फैलती है, इस तरह से, यानी बहुत सी इसकी थीरीज हैं स्टीफन हॉकिंस की। तो उसकी ब्रीफ हिस्ट्री ऑफ टाइम में वो कहता है कि 19वीं सदी से पहले, यानी 200 साल पहले, उससे पहले किसी आदमी ने नहीं ये कहा कि दुनिया वजूद में आई है। हर आदमी कहता था नहीं, दुनिया हमेशा से थी, हमेशा तक रहेगी, कहते नहीं हमेशा से नहीं थी। और वो कहता कि यह है दुनिया वजूद में आई है, इमरजेंस ऑफ द वर्ल्ड। इमाम तो किताब तौहीद मैंने उस दिन भी अर्ज़ किया था कि मैंने तर्जमा किया है, उसमें पूछा एक मुल्हिद ने, बहुत बड़े साइंसदान ने, इमाम सादिक अलैहिस्सलाम से, कि दलील क्या है, खुदा है, मैं खुदा को नहीं मानता, उसने कहा मैं खुदा को नहीं मानता, दलील क्या है। तो इमाम ने कहा हुदूसुल आलम, इमर्जेंस ऑफ द वर्ल्ड, इस दुनिया का वजूद में आना, इसका हादिस होना, ये दलील है, खुदा है। वो साइंसदान था ना, ये उन्नीस वगैरह, ये वाला साइंसदान कह रहा है 19वीं सदी से पहले किसी ने कहा ही नहीं। मैंने किताब तौहीद की उसी चैप्टर के नीचे उसका पूरा का पूरा बंद लिखा है और वहाँ पर जवाब दिया कि इसने कहा 19वीं सदी से पहले किसी ने नहीं कहा, 1000 साल पहले शेख सदूक ने किताब लिखी है जिसका नुस्खा मौजूद है, और इमाम सादिक अलैहिस्सलाम ने 1300 साल पहले बताया कि ये दुनिया वजूद में आई है, ये दलील है खुदा के होने पे। अगर दुनिया वजूद में आई तो इतनी बड़ी दुनिया को वजूद में लाने वाला कौन है, कोई इंसान है, इसका मतलब है खुदा है जिसने वजूद में लाया ना इसे, ये दलील है खुदा है। तो ये दुनिया का वजूद में आना दलील है। उस साइंसदान ने पूछा कि क्या दलील है, यानी उस जमाने में साइंसदानों तक को नहीं पता था कि भाई ये दुनिया वजूद में आई है, कि आलम हादिस है। ये साइंसदान कह रहा है 19वीं सदी में लोगों को पता चला कि वो वजूद में आई है दुनिया, नहीं उससे पहले आइम्मा अहले बैत अलैहिस्सलाम ने उससे पहले बताया कि नहीं ये दुनिया वजूद में आई है, कुरान में कह रहा है, अल्लाह कह रहा है कि जो है अल्लाह सुब्हानहू व तआला खलक़स समावाति वल अर्ज़ फ़ी सित्तति अय्यामिन, उसने जमीन और आसमान को 6 दिनों में खल किया। زمین آسمان نہیں تھے، کچھ نہیں تھا. اللہ نے ہر شے کو ایوری تھنگ ہی کریٹڈ فرام نتھنگ، اس نے لکھا نتھنگ سے کچھ، لا شے سے شے بنائی، کچھ نہیں تھا اس نے یہ سب کچھ خلق کیا. جو لا شے سے شے بنائے اسے خدا کہتے ہیں. وہ لکڑی تھی، کیلے تھی، یہ تھا وہ تھا، اس نے میز بنا دی. یہ خالق نہیں ہے. خالق وہ ہے جس نے کوئی کچھ نہیں تھا، کیل کو لا شے سے وجود دیا اس نے بنایا. ہر شے کو، یہ ساری کائنات اس نے لا شے سے شے بنائی، سب کچھ بنایا. تو اللہ سبحانہ وتعالیٰ کہتا ہے قل یحییھا الذی انشأھا اول مرہ. تو یہ میں تین آیات کی آجائے کوشش کی تفسیر پیش کروں، ٹائم اگر ہے تو تھوڑا سا اور بڑھا دوں، کیونکہ آخری آیات رہ گئی، میں چاہ رہا ہوں اس کو مکمل کر لوں سورہ کو. تو وہ ذرا بلا نہ مسئلہ مناسب خلق، وہ اپنی مثال، اپنی خلقت کو بھول جاتا ہے اور ہمارے خلاف مثالیں دیتا کہ بھئی یہ خلا خدا کے خلاف مثال، کیا مثالیں دیتا کہ یہ نہیں ہے، وہ نہیں، خدا ایسے نہیں، اس لیے نہیں ہو سکتا، یہ شاید اس لیے نہ ہو کہ خدا ہے ہی نہیں، اس وجہ سے نہیں ہے، اس وجہ سے نہیں. اور پھر کہتا ہے کہ قال ومن یحیی العظام وهی رمیم، ان ہڈیوں کو کون زندہ کرے گا جب یہ بوسیدہ ہو چکی ہوں گی. قل یحییھا الذی انشأھا اول مرہ وهو بکل خلق علیم. اے میرے حبیب، اسے کہہ دیجئے کہ جب یہ ہڈیاں تھیں ہی نہیں، جس نے انہیں پہلی دفعہ خلق کیا وہی انہیں دوبارہ خلق کرے گا. یحییھا الذی انشأھا اول مرہ وهو بکل خلق علیم، اور وہ ہر خلقت کا علم رکھنے والا ہے. 26واں روزہ جو ہے آج اختتام پہ آ رہا ہے اپنے، میں کوشش کروں گا کہ اگلے تین دن میں ایک ایک آیت جو ہے ہر روز کوشش کروں گا کہ اس کو مکمل کرتا جاؤں. آج تین آیات کا پیش کی ہیں، ایک اور آیت اگر پیش کر دوں. یعنی اب کیا کہتے ہیں، قل یحیی، اللہ سبحانہ وتعالیٰ فرما رہا ہے قل یحییھا الذی انشأھا اول مرہ وهو بکل خلق علیم الذی جعل لکم من الشجر الاخضر نارا فاذا انتم منہ توقدون. چلیں انشاءاللہ اس کو میں کل مکمل کروں گا. تو جس نے تمہارے لیے ہرے بھرے درخت سے آگ پیدا کر دی، جس کے ذریعے سے تم آگ روشن کرتے ہو. الذی جعل لکم من الشجر الاخضر نارا، وہ وہی خدا ہے جو ہڈیوں کو پیدا کرے گا، وہ وہی ہے جو ہر چیز کا، ہر خلقت کا علم رکھتا ہے، اور وہ وہی الذی جعل لکم من الشجر الاخضر نارا، جس نے تمہارے لیے ہرے بھرے درخت سے نار، آگ کو پیدا کر دیا. الذی جعل لکم، جس نے پیدا کیا لکم، تمہارے لیے، انسانوں کے لیے، من الشجر الاخضر نارا، شجر الاخضر ہرے بھرے درخت سے، اخضر کہتے ہیں سبز، شجر کہتے ہیں درخت کو، من الشجر الاخضر نار، جس نے آگ کو پیدا کر دیا. ارے بھائی، گیلی شے سے آگ، آگ خشک ہوتی ہے، گیلی شے سے آگ پیدا کر رہا ہے. درخت بھی آپس میں ٹکراتے گرمیوں کے اندر، تو ان کے اسے ہرے بھرے ہوتے ہیں، اس کے اندر ابھی پانی سے متصل ہوتے ہیں، زمین میں جڑوں میں پانی ہوتا ہے، آگ پکڑ لیتے ہیں. اللہ اتنی بڑی مثال دے رہا، کہہ رہا ہے الذی جعل لکم من الشجر الاخضر نارا فاذا انتم منہ توقدون، جس کے ذریعے سے تم آگ روشن کرتے ہو. تم بھی جب ماچس جلاتے ہو، کچھ بھی بارود ہوتا ہے، یا لکڑی سے آگ جلاتے ہو، تم بھی آگ جلاتے ہو، اسی کو زبردست دو ٹہنیوں کو، گیلی کو، آپ اس میں زور زور سے رگڑتے رہو تو اس میں سے آگ نکل آتی ہے، خشک ہوتی ہیں. جب وہ عجیب ہے، یہ انسان عجیب ہے. اللہ کہہ رہا ہے اتنی بڑی ہے، تو ہاں ہم نے تمہارے لیے اس ہرے بھرے درخت سے آگ تک جو ہے پیدا کر دی ہے. الذی جعل لکم من الشجر الاخضر نارا فاذا انتم منہ توقدون. بار انشاءاللہ میں کل اگلی آیات کی تفسیر پیش کروں گا. تو اب اللہ سبحانہ تعالیٰ نے اتنی مثالیں ہمارے لیے دی ہیں، لیکن انسان، اللہ سبحانہ تعالیٰ یہ آخر میں بھی اللہ توحید کو بیان کر رہا ہے کہ یہ انسان آج جو ہے وہ سب سے زیادہ مسئلہ آج عراق میں چلے جائیں، جہاں حالات خراب ہوتے ہیں وہاں پہ لوگ حالات خراب ہونے پہ ملحد ہونے لگتے ہیں اور مشرق ہونے لگتے ہیں، ملحد ہونے لگتے ہیں زیادہ تر، یعنی زندگی ہو جاتے ہیں ملحد، یعنی ایتھیسٹ ہو جاتے ہیں، خدا کا انکار کر دیتے ہیں چھوٹی چھوٹی باتوں پہ. یہ کیوں ہوا؟ خدا نہیں ہے اس کا مطلب، ایسا کیوں ہو گیا؟ اللہ نہیں ہے. وہ اللہ سبحانہ وتعالیٰ اتنی مثالیں دے رہا ہے کہ ارے تم انہی مسائل سے تمہیں نکالتا کون ہے، ان پریشانیوں سے نکالتا کون ہے، ان مصیبتوں سے تمہیں نکالتا کون ہے. اللہ سبحانہ وتعالیٰ کہہ رہا ہے کہ انسان اذا مس الانسان الضر دعانا، اگر انسان جب کسی مصیبت میں آ جاتا ہے ہمیں بلاتا ہے، اور جب ہم اس کی اس مصیبت کو دور کر دیتے ہیں تو ہمارے پاس سے ایسے گزر جاتا ہے جیسے ہمیں جانتا ہی نہیں. یعنی اللہ نے مثال دی تقریب ذہن کے لیے، جیسے انسان بعض کسی پہ احسان کرتا ہے، یعنی کہ وہ ایسے چلا جاتا ہے جیسے کہ یعنی یہ جانتا ہی نہیں تھا. اللہ کہہ رہا ہے کہ یعنی یہی وہ انسان ہے جو ہمیں پکارا تھا، پریشان تھا، ڈوب رہا ہوتا ہے تو ڈوبتے ہوئے اللہ کو پکارتا ہے، نکل آیا تو کہاں خدا، کون سا خدا، میں تو خود ہی تیرتا ہوا باہر نکل آیا، اور یہ لکڑی مجھے مل گئی تھی. ارے وہ لکڑی کس نے بھیجی تھی؟ یہ کس نے تیرنا سکھایا؟ کس نے تجھے ہاتھ پاؤں مارنا سکھایا؟ तो ये इंसान कितनी इसके लिए, तो एक बादशाह था, बादशाह को पता कि उनमें घमंड तकब्बुर हुक्मरानों में सभी में होता है, को वजीर वही अपने आप को खुदा समझने लगते हैं, फिरौन समझने लगते हैं, मैं ही सब कुछ हूँ। तो बहरहाल एक बादशाह था, कहने लगा कि ना हर चीज़, वजीर ने कहा कि बादशाह सलामत, तो उसने कहीं कहा उसको टोकते हुए कि बादशाह सलामत हर चीज़ को बनाने के लिए किसी शय की ज़रूरत होती है। तो बादशाह ने कहा ना माकूल आदमी, तुम मुझे सिखाओगे, मैं बादशाह हूँ कि तुम हो, हर चीज़ को बनाने के लिए किसी की ज़रूरत नहीं होती, चीज़ें बहुत सी खुद ही बहुत आ जाती हैं वजूद में। अब वजीर था बेचारा चुप हो गया, उसने कहा मैं ज़्यादा बहस करूंगा तो बादशाह है मुझे सजा देगा, या कोई हटाए ना थे वजारत से। महाराज बादशाहों को तो अपनी सल्तनत का पता नहीं होता, वजीरों पे चल रहे होते, लोगों पे चल रहे होते, बहुत से हुक्मरानों का ये आलम है, लोगों से जाके मिलते नहीं, दूर होते हैं। तो वजीर ने उसको सूझा, ये सूझी उसे कि भाई मैं इसको सिखाऊं ये बात बादशाह को कि नहीं, हर चीज़ को बनाने के लिए किसी की ज़रूरत होती है। तो उसने बेहतरीन जो मजदूर थे, बेहतरीन जो आर्किटेक्ट उस ज़माने में, बेहतरीन जो उस ज़माने में इंजीनियर, उस ज़माने के हिसाब से लोगों को जमा किया, कभी मुझे एक महल बना के दो, बिल्कुल दरिया के किनारे, बहुत खूबसूरत महल, दरिया के पास बहुत खूबसूरत महल बनाया। एक दिन वजीर का बादशाह था ना अपनी सल्तनत की, आप दौरा करें, दौरा करते हुए अपने सैर करें, तफरी करें, सैर करने लगे, गुजरते गुजरते कहीं सैर करते करते बादशाह ने महल देखा, कहा ये इतना खूबसूरत महल मेरी सल्तनत में, मुझे इसका पता ही नहीं, किसका महल है ये, किसने बनाया, कौन तामीर करने वाला है इसका। तो वजीर का बादशाह सलामत ये खुद ब खुद वजूद में आ गया, ये पानी से टकराव होता रहा, हवा चली, ईंटें खुद ब खुद आई और ये बन गया। बादशाह ने कहा तुम पागल तो नहीं हो, नशे में हो, नशा करने लगे हो क्या, पागल हो गए हो तुम, क्या है तुम। कहने लगे क्यों, कहने लगे भाई ये कैसे इतना खूबसूरत महल कैसे खुद ब खुद वजूद में आ सकता है, इसको किसी ने बनाया होगा तो ये ऐसे इतना खूबसूरत महल वजूद में आया। जब बादशाह सलामत आप तो 1.5-2 साल पहले जब हमारी बहस होती तो आप कहते हैं नहीं बहुत सी चीज़ें खुद बहुत वजूद में आ जाती हैं, क्या कहते ठीक है चलो तुमने मुझे गलत साबित कर दिया, बताओ ये किसने बनाया, कहने मैंने बनवाया है आपको ये, आप बहुत सोच कहने ये दुनिया खुद बहुत वजूद में आ गई, खुद बहुत वजूद में आ गई, खुद बहुत हादसे होते हैं, चीज़ें खराब हो जाती हैं, खुद बहुत चीज़ें नज्म व ज़ब्त में नहीं आ जाती, ये हर चीज़ का आल ये बुरहान नज़्म से अल्लाह साबित होता है, खुदा का खालिक साबित होता है, यानी हर चीज एक जो है वो ये वजूद में आ रही, यानी ये इसका मतलब है कोई खालिक है, कोई बनाने वाला है और वो नाजिम नज्म देने वाला है, उसने हर चीज को नज्म दे दिया है। ये सूरज चांद सितारे आपस में टकरा नहीं रहे, लौ काना फीहिमा आलिहतुन इल्लल्लाह लफसदता, अगर अल्लाह के अलावा और कोई खुदा होता तो इनमें फसाद हो जाता, ये चीजें आपस में टकरा जाती, इनमें फसाद ना होना बता रहा है कि कोई खुदा है, हर चीज में ठहराओ और हर चीज़ एक नज़्म व ज़ब्त के साथ चल रही है, ये चीज़ें जो चल रही हैं जैसे कि इतने सितारे, इतने सैारे, इतने चांद, इतने मखलूक़ात, लेकिन कोई चीज़ टकरा नहीं रही, हर चीज़ अपने मदार में खुद बखुद चल रही है, कुल्लु यजरी बि अजलिन मुसम्मा, सूरह यासीन में अल्लाह ने कहा हर चीज़ जो है वो चल रही है, ये बुरहान नज़्म है। ज़मीन पर इतनी अशिया हैं, ये सब चीज़ें निज़ाम में चल रहा, परिंदे जानवर, मिसाल के तौर पर बाज़ जगहों पर है अहदीस में कि इंसानों से ज्यादा जमीन के ऊपर जानवर, हशरात, कीड़े मकोड़े, परिंदे हैं। तुमने कभी देखा कि सड़कों पे यहाँ वहाँ जानवर मरे पड़े हों, इल्ला ये कि कोई इंसान, कोई वबा फैल जाए या इंसान जो है ने मारे, शिकार करे या इंसान को जहर फैल जाए, या कोई कोई वेव्स ऐसी आती हैं बाज़ का, जैसे 5G आ रहा था तो उसमें बहुत से परिंदे मरने लगे, या कोई बीमारी फैल जाए या ऐसे, वो उसके अलावा क्या होता है, इंसान अगर इनको ना मारे तो ये आपको मरे हुए नहीं मिलते, या कि गाड़ियों के नीचे आके मर जाते हैं, टकरा गए किसी शय से तो मर गए परिंदे या जानवर। खतों ने कभी गौर किया, ज़ाहरा ने सादम से है, मुफ़द्दल इब्न उमर से है, किससे मुझे भी याद नहीं रहा अभी का नाम, तो कहा कि हाँ मौला ये हमने अभी आपने कहा तो गौर किया भाई, ये परिंदे जानवर हमें जगह जगह पे मरे हुए नहीं मिलते, कहा जितने इतने परिंदे हैं, इतने परिंदे, लेकिन इन सबको अपनी मौत का वक्त पता चल जाता है, ये उसको जाके एक जगह पे बैठ जाते हैं, जगह पे छुप जाते हैं कि जहाँ पे ताफुन न फैले, वबा न फैले, बीमारी न फैले और आराम से मर के ख़त्म हो जाए, सूख जाएँ, या इनको दूसरे जानवर खा लेते हैं, या फिर ये खुद ब खुद खाकस्तर बन जाते हैं, मिट्टी बन जाते हैं। अल्लाह ने उनके जिबिल्लत में ही रखा है, उनकी फितरत, उनका नेचर ऐसा है, ये सब चीज़ें इंस्टिंक्ट के तौर पर उनके ये सब होती रहती हैं। तो ये इंसान ये अजीब व गरीब है कि अल्लाह सुबहान तआला फरमा कि अवलैसल्लज़ी नहीं अवलम यरल इंसान अन्ना खलकनाहु मिन नुतफतिन फ़ायदा हुआ खसीम मुबीन, क्या इंसान नहीं देखता कि हमने से एक नुतफे से खल किया और ये हमारे दुश्मन खुला खुल्लम खुल्ला हमारा दुश्मन बन जाता है। व ज़रब लना मसलन व नसिया खलका, और हमारे ही बारे में फिर मिसालें देता है, व नसिया खलका और अपनी खलकत को भूल जाता है, और फिर कहता है काला मम यहयल इज़ामा वहिया रमीम, और कहता है कि ये इन हड्डियों कौन जिंदा करेगा जब ये बोसीदा हो चुकी होंगी। قل يحيي الذي انشاها اول مره وهو بكل خلق عليم, मेरे हबीब से कह दीजिए कि जिसने इन हड्डियों को पहली मरतबा बनाया था जब ये थी ही नहीं, वह वही ने लौटाएगा, वही दोबारा जिंदगी देगा। वह हुआ बिकुल खल्क अलीम, वही हर शय हर खिलकत का इल्म रखने वाला, कि कैसे हर चीज़ को बनाया जाता है वो इल्म रखने वाला, वो अलीम है। वह बिकुल खल्क वहुआ बिकुल खल्क अलीम उनदी जाकुमिन शजर अखदर नारन फ़ायदा अंतुमिन हो तो कदून, और वो है जिसने तुम्हारे लिए दरख्तों से सब्ज रख के दरख्तों से आग को बना दिया है, फायदा अंतुमिन हो तो कदून, जिसे तुम भी आग रोशन करते हो। तो अल्लाह सुबहान तआला ने ये आज हमने 80 आयात पूरी कर दी, तीन आयात रह गई हैं, कल 27 है माह रमजान, 28 29, ज़ाहिरन जो है वो संडे को इतवार के दिन जो है वो ईद हो जाएगी, वल्लाह आलम, अल्लाह बेहतर जानता है, लेकिन चांसेस यही हैं कि चांद नज़र आ जाएगा। तो इंशाल्लाह ताला हम जो है वो फिर ये अगले 3 दिनों में कोशिश करेंगे कि हम ये इसके अगले 3 दिनों में तफसीर को मुकम्मल कर दें, सूरह यासीन की हर रोज़ एक आयत को लाजमन इंशाल्लाह कर करा के तफसीर हम मुकम्मल कर देंगे। तो हमने आज 4 आयात की हमने अल्हम्दुलिल्लाह 1 2 3 4 आयात की हमने तफसीर कोशिश की है, मुख्तसरन सी आपके सामने पेश करें, चंद एक सवाल भी ले लेंगे। तो रिदा जैनब ने सवाल किया, अस्सलाम वालेकुम अल्लामा साहब, एलेबोरेट अबाउट द डिग्रीज ऑफ इज़्ज़वार एंड इज 27 शब शब कदर, आफ्टर यस्टरडे आई प्रेड फॉर यू इन नमाज शब। बहुत शुक्रिया, आपने हमें नमाज शब में याद रखा, परवरदिगार आपको सलामत रखे। और वालेकुम अस्सलाम, आपने सवाल किया कि भाई क्या 27, क्योंकि आज 27वीं की रात है, कल सुबह 27 है, पाकिस्तान में तो शुरू हो चुकी होगी, इंडिया पाकिस्तान बांग्लादेश फार ईस्ट यानी न्यूजीलैंड ऑस्ट्रेलिया वगैरह वहाँ पर भी लोग देख रहे हैं, तो वहाँ सब जगह जो है वो 27 की शब जो है यह ख़त्म होने वाली होगी बहुत सी जगहों पर, तो और यहाँ पर भी दिन ही है, 7:15 हो रहे हैं भी, तो 9 बजे के बाद यहाँ पर रोज़ा खुलेगा, मगरिब होगी, फिर रात शुरू होगी, तो 27वीं की रात है। तो आखिरी 10 दिन में हर जो ताक रात है उसमें शब कदर के अमाल आप जा सकते हैं, ताक रात, जुफ्त रात नहीं, ताक रात, ताक यानी ऑड नंबर्स जो हैं 27 रात। हमने पहले कहा था कि जैसे आज 26वां दिन गुजरा, तो आज रात जो मगरिब के बाद शुरू होगी वो 27वीं की रात है, कल 27वां रोज़ा, क्योंकि इस्लामी जो कैलेंडर है वो चांद पर चलता है, तो चांद रात में निकलता है पहले चांद, तो फिर पहले रात बाद में दिन, और शमसी कैलेंडर में पहले दिन और बाद में रात, क्योंकि वो सूरज पे चलता है, तो चांद पहले निकलता है इसलिए चांद रात पहले निकल, यानी चांद जो है रात में निकलता है इसलिए रात पहले बाद में दिन। तो आज 27वीं की रात है, आमाल करने में हरज नहीं है, आमाल का आपको सवाब मिलेगा, लेकिन ये शब कदर हमारे यहाँ 19, 21 और 23 को कहा गया है, और उनमें से भी लैलुल क़द्र में 23वीं शब अफजल है, यानी वो शब कदर है और 27वीं नहीं है। अभी बहुत सी ऐसी ऑनलाइन लोगों ने वो भेजी हैं, मैं उसका रेफरेंस चेक करूँगा, फिर उसके बाद उसको कन्फर्म करूँगा, जो मशहूर की गई हैं, बास बातें चल रही हैं ऑनलाइन। अक्सा सुल्ताना ने सवाल किया, सलाम मौलाना साहब, वालेकुम सलाम, आई हैव क्वेश्चन, इफ अ पर्सन डोंट फास्ट इन मंथ ऑफ रमजान ऑन पर्पस एंड नाउ ही वांट्स टू रिपेंट, व्हाट ही शुड डू। अगर कोई आदमी जो है माह रमजान को रोज़ा नहीं रखता था, वो तवा करना चाहता है, तो वो पिछले तमाम रोज़े कज़ा करेगा, और जो रोज़े नहीं रखे गुनाहगारी में जानते हुए कि फ़र्ज़ था, तो अब वो क्या करेगा कि फी रोज़ा 60 मिस्किनों को खाना खिला दे, 1 मुद 750 ग्राम गंदम यानी 3 पाव गंदम फी रोज़ा जो है, इन फी रोज़ा नहीं, फी मिस्किन या गरीब आदमी को खाना खिलाएगा, 61 रोज़े का कफ़ारा है, 60 मिस्किनों को खाना खिलाए, या 60 रोज़े भी रख सकता है, लेकिन 60 रोज़े रखना बड़ा मुश्किल होता है, 60 मिस्किनों को खाना खिला दे फी रोज़ा, 1 रोज़े का 750 ग्राम गंदम के साथ 60 मिस्किनों को खाना दे, और अपना अपना अपने रोज़े कज़ा कर ले, जितने रोज़े कज़ा करने हैं वो सारे रोज़े कज़ा कर ले, जितने भी बने कितने साल के रोज़े हैं वो सब कज़ा करें। सैयदा रिजवी का सवाल है, अस्सलाम वालेकुम मौलाना, वालेकुम सलाम, सदा खुश रहें, बहुत शुक्रिया, رمضان کے بعد آپ سے سوالات کرنے کا کوئی اور ذریعہ ہے؟ پلیز بتائیے، اللہ آپ کے علم میں اور اضافہ فرمائے، آمین. شکریہ بہت بہت دعاؤں کا، پروردگار سب لوگوں کو سلامت رکھے. دیکھیں یہی ہے، ای میل وغیرہ کر لیں، یا ابھی فیس بک دوبارہ ہمارا ڈاؤن کر دیا کل، تو باقی جتنے بھی پیجز ہیں وہ میرے نہیں ہیں، اور بہت سے لوگوں نے بنا رکھے ہیں، بہت سے لوگ چلا رہے ہیں، ہماری بات بھی نہیں مانتے، ہم لوگوں کو منع بھی کرتے ہیں کہ ہمارے کلپس نہیں بنائے. بہت سے لوگ ہمارے پتہ نہیں کوئی اپنی مرضی سے آگے پیچھے سے کاٹ کوٹ کے کلپ بھی چلاتا رہتا ہے، کوئی ہماری مخالفت میں، کوئی حمایت میں، کوئی محبت میں، کوئی دشمنی میں، حسد میں، تو ہر طرح کے لوگ ہوتے ہیں. تو بہرحال کچھ لوگ اس سے کما بھی رہے ہیں، مانیٹری انہوں نے بنا رکھا ہے، وہ ہمارے کلپ نکالتے ہیں اور چلا دے جاتے ہیں، اور اس پہ ماشاء اللہ سے وہ خوب پیسے بھی کما رہے ہیں. تو ہم بھی اب کیا کریں، روک روک کے بنا کر کے. تو آپ لوگ ہمیں یوٹیوب پہ بھیج سکتے ہیں سوالات، ہمارا ایڈمن جو ہے وہ ہمیں سوالات بھیج دے گا، جو ہمارے بھائی ہیں وہ سارے کے سارے ہمیں بھیجتے جائیں گے، تو میں سوالوں کے جواب کوشش کروں گا لکھتا جاؤں، جواب لکھ دیا کروں گا، جواب دے دوں گا. مخدومہ زہرہ کا سوال ہے، السلام علیکم. وعلیکم السلام. مولانا صاحب ہاؤ آر یو؟ الحمد للہ. از اٹ نیسسری ٹو ڈو انٹینشن اینڈ ریسائٹ تشہد اینڈ سلام فار قضا سجدہ فرسٹریشن اینڈ کین وی ویئر رنگ ان مڈل فنگر؟ دیکھیں دائیں انگلی میں انگوٹھی نہ پہنے بہتر ہے، انگوٹھے میں اور ان دو انگلیوں میں پہننا حرام نہیں ہے، لیکن علامت مومن ہے کہ چھوٹی دو انگلیوں میں انگوٹھی پہنے، اور دائیں ہاتھ میں پہنے، اگر دائیں ہاتھ بھر گیا تو پھر بائیں ہاتھ میں پہن سکتے ہیں. اور سوال یہ ہے کہ آیا قضا سجدہ، ہم تشہد اور سجدہ، یہ اگر آپ بھول جائیں، مثال کے طور پہ تشہد بھول گئے، نماز کے بعد یاد آیا کہ میں تشہد میں نے نہیں پڑھا تھا، تو اس کی قضا واجب ہے. تشہد کو آپ وہیں بیٹھے بیٹھے کچھ نہیں بولیں گے، صرف نیت کریں گے جو مجھ سے تشہد رہ گیا اس کی قضا کر رہا ہوں. اور ہر رکعت میں دو سجدے ہیں، اگر آپ دو میں سے ایک سجدہ بھول گئے، بعد میں یاد آیا کہ میں تو ایک ہی سجدہ کیا تھا اس رکعت میں، تو نماز کے فوراً بعد اس سجدے کی قضا بھی کریں گے اور دو سجدہ سہو بھی کریں گے، یعنی قضا، اس کے بعد پھر تشہد و سلام، اور پھر وہ سجدہ سہو، سجدہ تہ سہو واجب ہیں اگر تشہد بھول گئے، یا ایک تشہد زیادہ پڑھ دیا، تو پہلی رکعت میں غلطی سے پڑھ دیا، دوسری رکعت سوچتے بعد میں خیال آ کے نہیں ہے تو پہلی رکعت ہے، تو اس کے بعد پھر آپ نماز کے بعد دو سجدہ سہو کریں گے، اگر دو میں سے ایک سجدہ بھول گئے تو پھر اس کے سجدے کی قضا، اور پھر سجدہ سہو. سجدہ سہو نیت کریں گے صرف زبان سے نہیں، صرف دل دل میں، کہ ذہن میں لے کے آئیں گے نیت کہ میں یہ سجدہ سہو کرتا ہوں، دو سجدہ سہو کرتا ہوں نماز کے سجدے کی، جو ایک سجدہ بھول گیا تھا، یا تشہد کی، یا جو بھی واجب قربت اللہ، اللہ اکبر، اللہ اکبر کہیں گے، باقی سجدے بیٹھے بیٹھے فوراً سجدے میں جائیں گے اور کہیں گے بسم اللہ وباللہ السلام علیکہ ایہا النبی ورحمۃ اللہ وبرکاتہ، پہلا سلام، سلام کہتے ہیں نا، السلام علیکم، وہ پڑھیں گے آپ سجدے میں، سبحان ربی العلیٰ وبحمدہ نہیں پڑھیں گے، بسم اللہ وباللہ السلام علیکہ ایہا النبی ورحمۃ اللہ وبرکاتہ، یہ پڑھ کے بیٹھیں گے، اللہ اکبر، دوبارہ جو ہے سجدے میں جائیں گے، پھر یہی پڑھیں گے، اور پھر بیٹھ کے تشہد و سلام پورا پڑھ کے نماز ختم ہو گئی. یہ قضا یعنی سجدہ تہ سہو، دو سجدہ سہو جو ہیں واجب ہیں، اگر آپ ایک سجدہ بھول جائیں، یا تشہد بھول جائیں، یا تشہد زیادہ پڑھ دیں، یا تین سجدے کر دیں غلطی سے ایک رکعت میں. اسی طرح سے اور بھی بعض چیزوں پہ بہت سے علماء نے کہا کہ سجدہ سہو، لیکن دو چیزوں پہ واجب ہے. سیدہ بتول، سلام مولانا، وعلیکم السلام. واٹ از دا سگنیفیکینس آف ریسائٹنگ نماز قضائے عمری اور جمعۃ الوداع؟ یہ بھی ہم نے کل بھی اس کا جواب دیا تھا کہ کوئی مشہور کر دیا کسی نے کہ دو رکعت نماز آخری جمعہ پہ، جمعۃ الوداع ماہ رمضان کے، اس پہ اگر آپ جمعے کے بعد دو رکعت نماز پڑھ دیں، حضرت علیہ السلام کے نام سے کسی نے مشہور کر دیا غلط، کہ بھئی اگر آپ دو رکعت یہ نماز پڑھ لیں تو آپ کی ساری قضا نمازیں، اگر آپ بہت زیادہ ہیں اور آپ نہیں پڑھ سکتے تو بھی دو رکعت پڑھ لیں، ان شاء اللہ معاف ہو گئیں، معاف نہیں ہوئیں، وہ آپ کو قضا کرنی ہی کرنی ہے. وہ کہہ رہے مولانا صاحب میں تو 40 سال کا ہو گیا، میں نے تب تک نمازیں نہیں پڑھی، تو 25 سال کی بھی آپ 40 سال زندہ رہیں گے، 50 سال زندہ رہیں گے، اللہ آپ کی زندگی میں انشاءاللہ برکت دے گا، آپ شروع تو کریں جتنی پڑھ سکیں، باقی وصیت لکھ دیں انشاءاللہ کہ بھائی میں اب بیمار ہو گیا ہوں، بوڑھا ہو گیا ہوں، نہیں پڑھی جا رہی، میں نے 40 سال، 50 سال، 60 سال کی عمر میں نمازیں پڑھنا شروع کی تھی، تب سے میں پڑھ رہا ہوں، اور پچھلے میں نے دوبارہ قضا شروع کی تھی، 5 سال کی پڑھ سکا، 10 سال کی، جتنی پڑھ سکتے ہیں شروع تو کریں، باقی وصیت چھوڑ دیں، ترکہ چھوڑ دیں، زندگی میں نہیں پڑھوا سکتے، کہ بھی میری جو ہے اتنے سال کی قضا نمازیں رہ گئی ہیں وہ پڑھوا دیجئے گا، یہ ترکے میں وصیت میں ایک پیسے چھوڑ دیں کہ بھی اتنے پیسے ہیں یہ اس کی نمازیں پڑھوا دینا، لوگ پڑھ دیں گے مرنے کے بعد. سوال ہے یار مدد، مولا علی مدد، السلام علیکم ورحمۃ اللہ وبرکاتہ. وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. مولانا صاحب، مولا حضرت امام حسین علیہ السلام کا سر مبارک وہیں رکھا گیا جہاں حضرت یحییٰ علیہ السلام کا رکھا گیا تھا. مولانا نبی یحییٰ علیہ السلام کے ساتھ کیا سخت ظلم ہوا تھا؟ انہوں نے سوال کیا. دیکھیں, ایک تو جہاں پہ آج سر مقدس دفن ہے حضرت یحییٰ کا, کچھ کہتے ہیں وہاں پہ جسم بھی ہے, لیکن زیادہ تر کہتے ہیں علماء کہ نہیں, وہاں صرف سر مقدس ہے. آپ جب جائیں گے جامع دمشق, یعنی دمشق شہر میں, جب پرانے شہر میں جائیں گے تو اس میں بیچ میں ایک مسجد ہے, مسجد بنو امیہ کے نام سے مشہور ہے, لیکن مسجد ہے جو پہلے یہودیوں کے پاس ہے, عیسائیوں کے پاس ہے, مسلمانوں نے وہاں پہ فتح کیا, اور وہ دربار یزید جسے کہا جاتا ہے وہ وہی ہے جہاں پہ بیویوں کو قیدی بنا کے لایا گیا تھا, اور وہی مسجد ہے جہاں پہ آج حضرت یحییٰ کا سر دفن ہے. اگر اندر جائیں گے بازار کی طرف سے آئیں گے تو سامنے الٹے ہاتھ کی طرف زری بنی ہوئی ہے, وہاں پہ حضرت یحییٰ کا سر دفن ہے. اور ایک تشت ہے جہاں پہ کہتے ہیں حضرت یحییٰ کا سر رکھا گیا تھا, اور بعض علماء کہتے ہیں وہیں پہ امام حسین علیہ السلام کا بھی سر رکھا گیا, جہاں پہلے جناب یحییٰ کا سر مقدس رکھا گیا تھا وہاں سید الشہداء امام حسین علیہ السلام کا سر اقدس بھی وہیں رکھا گیا. تو واللہ عالم, تو یہ جو ہے مشہور یہی ہے کہ وہیں سر رکھا گیا تھا. حضرت یحییٰ پہ کیا ظلم؟ جناب یحییٰ کا سر قلم کر دیا تھا ایک بادشاہ نے. جناب یحییٰ جناب عیسیٰ کے زمانے میں تھے, اور جناب عیسیٰ جو ہے فلسطین میں تھے, اور جناب یحییٰ اس بادشاہ کو تبلیغ کرنے کے لیے آئے تھے. اب اگر ان شاء اللہ تعالیٰ موقع ملا تو میں کل پرسوں میں, اور ٹائم نہیں ہوتا, ہم تفسیر بھی مکمل کریں گے, میں انشاءاللہ جناب یحییٰ کا پورا قصہ کوشش کروں گا, چلے میں سنا دوں, چلے انشاءاللہ اگر یاد رہے تو. زہرا خان, السلام علیکم مولانا صاحب. وعلیکم السلام. کین سیدز گیو فطرہ صدقہ اونلی ٹو سیدز, اور کین دے گیو ٹو نان سید ایز ویل؟ کیا سید جو ہے وہ صدقہ اور فطرہ صرف سید ہی کو دے سکتے ہیں؟ نہیں, سید جو ہے وہ فطرہ, اپنا جو فطرانہ نکالتے ہیں, فطرہ اسے کہتے ہیں عربی میں, فطرانہ اردو میں کہتے ہیں, فطرہ نکالتے ہیں یا صدقہ نکالتے ہیں, تو وہ سید کو بھی دے سکتے ہیں, غیر سید کو بھی دے سکتے ہیں, لیکن غیر سید کا جو ہے وہ واجب یہ جو فطرہ ہے وہ سید کو نہیں دے سکتے, واجب صدقہ. سید قاسم عباس کا سوال ہے. سلام علیکم صاحب. وعلیکم السلام. مائی کوشچن از, اف سم ون ہیز پراپرٹیز اینڈ سم valuables in the form of cash and gold etc, and if he has never paid khums on it, what is your recommendation to pay khums? میں دیکھیں, آپ وہ کہہ رہے ہیں کہ ان کے پاس پراپرٹیز بھی ہیں اور ویلیوبلس بھی ہیں, سونا چاندی, انہوں نے آج تک کبھی خمس نہیں دیا. خمس کا حساب ایسے کریں گے, اگر آپ نے پہلے کبھی خمس نکالا کہ اپنے تمام چیزوں پہ, اگر آپ نے ان چیزوں سے خمس نکالا تھا جن کے اوپر آپ نے ان چیزوں سے چیزیں, یعنی اگر آپ کو میراث میں چیزیں ملی ہیں, مکان وغیرہ جس میں آپ رہ رہے ہیں, تو اس پہ خمس نہیں ہے. لیکن اگر آپ نے خود چیزیں اپنی بنائی ہیں تو ان تمام چیزوں پہ آپ کو خمس نکالنا پڑے گا, اور اس کے لیے طریقہ یہ ہے کہ جیسے مثال کے طور پہ ان شاء اللہ تعالیٰ مصالحت کر لیں گے, کسی وکیل سے بات کریں گے, تو جس میں آپ رہ رہے ہیں, ہم عموماً مصالحت کرتے ہیں تو ہم کہہ دیتے ہیں بھائی آپ جس میں رہ رہے مکان میں جو آپ کی ضروریات زندگی چیزیں ہیں ان پہ ہم ان شاء اللہ آپ کو معاف کرتے ہیں. یہ آپ کا ذاتی مکان ہے, گاڑی ہے, گھر کے سامان وغیرہ ہیں, وہ آپ نے کبھی خمس نہیں نکالا, ان چیزوں پہ خمس نہیں ہے, ان شاء اللہ ہم مصالحت کر کے معاف کرتے ہیں. تو عموماً عام طور سے ہم ایسے کر لیتے ہیں اور کہتے ہیں بھائی آپ کا فریج ہے, ٹی وی ہے, یہ تمام جو استعمال کی چیزیں, کپڑے وغیرہ, ان سے ان شاء اللہ اللہ معاف کرے. اور یہ جو آپ کے پراپرٹیز ہیں دوسری, ان کی جو کرنٹ ویلیو ہے, قرضہ ایک طرف کر دیں, باقی جو ویلیو بنی جو آپ کے ہیں اور جو آپ کی انویسٹمنٹس ہیں سونا چاندی وغیرہ, ان سب چیزوں پہ کیلکولیٹ کر کے 5% نکال دیں. وہ جو آپ 5% خمس نکال لیں گے, آدھا مستحق غریب سیدوں کو دے دیں. آپ خود سید ہیں, آپ کے رشتہ داروں میں مستحق ہے, تو پہلے رشتہ داروں کا حق بنتا ہے, غریب مستحق رشتہ داروں کا حق بنتا ہے. اگر خاندان کے میں کوئی غریب نہیں ہے سیدوں میں, تو پھر آپ باہر دیں گے, اور اگر آپ سید نہیں ہیں تو پھر آپ جو بھی مستحق سید ہیں ان میں سے, جن کا سال کا خرچہ پورا نہ ہوتا, مستحق کا مطلب یہ ہے جس کا سال کا خرچہ پورا نہ ہوتا, کیا اس کے لیے سید کا عادل ہونا شرط ہے جس کو آپ خمس دیں؟ نہیں, عدالت شرط نہیں ہے, ایمان شرط ہے. یعنی مؤمن ہو, محمد یعنی اللہ رسول ائمہ اہل بیت علیہ السلام کا ماننے والا ہو, لیکن یہ شرط نہیں ہے کہ عادل ہو, یعنی نمازی ہو, با ایمان ہو کافی ہے, اور آپ اس کو جو ہے وہ خمس دے سکتے ہیں مستحق سید کو. آدھا جو ہے خمس آپ کا چلا جائے گا سیدوں کو جو مستحق ہیں, ڈیزرونگ ہیں, آدھا سہم امام ہے, وہ اپنے مرجع تقلید کو دے دیں یا ان کے وکلا کو, یا جہاں پہ بھی انہوں نے پروجیکٹس بتا رکھے ہیں, جیسے ان کو اجازے ہوتے ہیں وصولوں کو, مدارس کو, دینی مدارس ہیں, غریب ہوتے ہیں, انڈیا پاکستان میں اگر آپ کر رہے ہیں وہاں پہ اپنے انہیں مستحق مدارس کو دے دیں. بہت سے مومنین کے پروجیکٹس ہیں جن کے پاس اجازے ہیں, اس میں دے دیں مستحق غیر سید مومن کو, سید مومن کو بھی دے سکتے ہیں, غیر سید ان کو بھی دے سکتے ہیں سہم امام میں سے, लेकिन इजाज़त से, इजाज़त लेके। और जैसे आजकल महाराजों ने सबने इजाज़त दी है कि कोरोना वायरस में जो मोमिनीन के हालात ख़राब हो गए उसमें आप आधा खुम्स जो है वो, बहुत से महाराजों ने अतलिस्तानी वगैरह ने इजाज़त दी है कि आप खुद आधा सहम इमाम भी, सहम सादात के लिए तो वो शर्त नहीं रखते, कुछ महाराजे कहते हैं एहतियात वाजिब के तौर पर आप इजाज़त ले लें, लेकिन आप फिर उनकी तरफ रुजू कर लें जो इजाज़त कहते हैं कि ज़रूरत नहीं है सहम सादात में मरजा की, क्योंकि वो एहतियात वाजिब कही है, तो एहतियात वाजिब में आप दूसरी की तरफ जा सकते हैं। और सहम इमाम में इजाज़त शर्त है, लेकिन आधा आजकल आप गरीब मोमिनीन जो सैयद गैर सैयद दोनों को सहम इमाम में से दे सकते हैं जो जिनके हालात ख़राब हैं, बाकी में इजाज़त ले लें, इजाज़त के बगैर उसको खर्च नहीं कर सकते। सहर रिजवी, थोड़ा सा टाइम है हमारे पास। सलाम मौलाना साहब, वालेकुम सलाम, होप यू आर डूइंग वेल। माई इंपॉर्टेंट क्वेश्चन इज, समवन इज इन प्रिजन एंड इफ ही कांट रीड कुरान एंड वॉन्ट्स टू कम आउट ऑफ प्रिजन, वो दुआ ही शुड पे प्रे, थैंक यू सो मच। अगर कोई जिंदान में है और वो दुआ को पढ़ना चाहते हैं, कुरान नहीं पढ़ सकते, कुरान नहीं है वहाँ पे, आयतल कुर्सी पढ़ें, आयतल कुर्सी उनको हिफ्ज़ करवाएं, याद करवाएं, और उनसे कहें कि वो 1070 दफ़ा, अगर ये 313 दफ़ा आयतल कुर्सी पढ़ें हर रोज़, इंशाल्लाह वो जिंदान से आज़ाद हो जाएंगे। 313 दफ़ा वुजू के साथ हर रोज़ वो वाजिब नमाज़ें पढ़ें, वहाँ पर जेल में पढ़ सकते हैं नमाज़ें, और जेल में वो 313 दफ़ा वहुवल अलील अज़ीम तक बेशक आयतल कुर्सी को पढ़ें हर रोज़। अगर 1070 दफ़ा पढ़ सके तो बहुत अच्छा, 1069 दफ़ा, नहीं तो 313 दफ़ा हर रोज़ पढ़ें, इंशाल्लाह आज़ाद हो जाएंगे। मलिका बतूल, सलाम अलैहि सलाम, मेरा सवाल है कि क्या रसूलुल्लाह ने हज़रत हमज़ा के कातिल को माफ़ कर दिया था, एंड व्हाट डू यू से अबाउट अर्तुगरुल गाज़ी। ये मैंने देखी नहीं है फिल्म, ये जो आजकल तुर्की का बड़ा ड्रामा मशहूर हो रहा है, हर आदमी से बहुत ज़्यादा सवालात कर रहा है। उस्मानी खिलाफत की बुनियाद रखी थी अर्तुगरुल गाज़ी ने, और उसके मुतालिक मुझे खुद पर्सनली ज़्यादा नहीं पता है, लेकिन उस्मानी खिलाफत में, खिलाफत उस्मानिया में शियों पर भी काफ़ी जुल्म हुआ, शहीद अव्वल और शहीद सानी को ज़ाहरा उन्होंने ही शहीद किया था, और तो वो खुद पहला वाला अर्तुगरुल गाज़ी शायद इतना बुरा ना हो, लेकिन बाद वाले जो हैं वो अच्छे खासे पटरी से उतर गए थे, इसलिए खिलाफत उस्मानिया ख़त्म हो गई। अर्तुगरुल गाज़ी खुद बुरा था या नहीं था ये मुझे नहीं पता। और जहाँ तक ताल्लुक है हज़रत हमज़ा के कातिल के मुतालिक, तो है अहादीस में है, नासिख़ तवारीख़ में हमारे बड़े बड़े उलमा ने और बहुत से तवारीख़ में लिखा है, इस पर मैंने अब रिवायात नहीं देखी हैं, लेकिन तवारीख़ में जो उन्होंने रिवायात की रोशनी में लिखी है तारीख़ के, जो क्या कहते हैं ये वहशी उसका नाम था, कातिल हज़रत हमज़ा का जो था उसका नाम था वहशी, वो ग़ुलाम था, उसको ख़रीदा था इसने अबू सुफियान ने, और हिंद ने, हिंदा जो उसकी बीवी थी मुआविया की माँ, उन्होंने ख़रीदा था, उन्होंने कहा कि तुम रसूल खुदा को मार दो, हम वो निज़ा चलाता, निज़ा मारता था, निज़ा बाजी में बहुत माहिर था, तो कहा कि रसूल खुदा को मार दो, हिंदा ने कहा मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को मार दो, उसने कहा नहीं मैं मोहम्मद, मैं सल्लल्लाहु अलैहि वसल्लम कह रहा हूँ, वो तो नाम लेती गाली बकती थी, तो उसने कहा कि भाई, उसने कहा मैं रसूल खुदा मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम को नहीं मार सकता, क्योंकि उनके चारों तरफ लोग होते हैं, तो कहा फिर अली को मार दो, तो कहा नहीं मैं अली को भी नहीं मार सकता, अली मैदान जंग में उनकी नज़र चारों तरफ होती है, वो बहुत शार्प है अली, बहुत तेज़ है, उनकी आखिरी सिपाही तक नज़र होती है, मौला का हनज वलागा में भी है कि भाई आखिरी सिपाही तक नज़र रखो, तो मैं अली को नहीं मार सकता। फिर उसने कहा कि मैं और कुछ नहीं सुनूंगी, फिर हमजा को मारना ही मारना, उन्होंने ठीक है हमजा को मार दूंगा, लेकिन मैं पुश से वार करूंगा, पीछे से वार करूंगा, सामने से नहीं मार सकता। उन्होंने कहा जैसे भी मारो मार दो हमजा को, कहा ठीक है, तो उसने पुश से वार किया और जैसे इन्हें से नेजा निकल गया, और बाद में उसने अबू सुफिया यानी वहशी जब फतेह मक्का पर मुसलमान हो गया, उसने कहा कि मैं, मुझे माफ़ कर दें, मैं गुलाम था, उन्होंने मुझे हुक्म दिया था, मैंने इसलिए कहा ठीक है, तूने कलमा पढ़ लिया मैंने माफ़ कर दिया, लेकिन मैं, मेरे सामने मत आना, रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, यानी तारीख में इस तरह से मौजूद है, वल्ला वाला में सही रिवायत है या नहीं मुझे नहीं पता, लेकिन ये एक रिवायत है, रोज़े की हालत है इसलिए मैं जो है वो रिवायत है बता रहा हूँ, लेकिन मैं क्योंकि रोज़े की हालत में रोज़ा चला जाता है इसलिए जिम्मेदारी नहीं ले रहा, तो इस तरह से है रिवायत कि भाई ये तारीख में भी है कि आपने फरमाया कि आइंदा तुम मेरे कभी सामने मत आना, क्योंकि जब भी मैं तुझे देखता हूँ, उसने कहा कि मैं तो ग़ुलाम था और मैं उनका दुश्मन नहीं ना, मैं आपका ना, अब मैं कलमा भी पढ़ रहा हूँ और मैं आप ईमान लेके आ रहा हूँ, ईमान ले आया, और उसने कहा कि जी मैं जो है मुझे उस वक्त नहीं एहसास था ना मुझे पता था, तो आपने फरमाया कि क्योंकि अब तूने कलमा पढ़ लिया है तो मैंने तुझे माफ़ किया, अल्लाह ने तुझे माफ़ कर दिया, लेकिन तू कभी मेरे सामने मत आ, क्योंकि जब भी मैं तुझे देखता हूँ मुझे अपने चचा याद आ जाते हैं, और अगर तू सही अमाल करता रहा और तू बख्शा भी गया जन्नत में गया तो جنت میں بھی اللہ تجھے ایسی جگہ پہ رکھے گا جہاں تو میرے سامنے نہ آئے. یعنی یہ روایت اب اہل سنت کے ہاں ہے, اور ہمارے ہاں آیا ان سے آئی ہے یا ہمارے ہاں بھی ہے, یعنی یہ مستند روایت ہے یا کہ ہمارے ہاں اہل سنت سے آئی ہے, اس پہ میری اپنی پرسنل تحقیق نہیں ہے. لیکن میں نے بعض بزرگ علماء سے قوم مقدس میں بھی یہ روایت سنی ہے, اور ناسخ التواریخ میں بھی مرحوم نے, ہمارے بہت بڑے عالم ہیں, انہوں نے بہت تفصیل سے تاریخ لکھی ہے, 40 جلدوں سے بھی زیادہ میں, یہ شاید 100 جلدیں ہیں, مجھے یاد نہیں آ رہا, اس کی ناسخ التواریخ بہت بڑی تفصیلی تھے, سارے آئمہ علیہ السلام کی تاریخ لکھی ہے. تو انہوں نے بھی ظاہراً اس کو لکھا ہے کہ آئمہ علیہ السلام نے بھی اس کی تصدیق کی ہے. تو لیکن بہرحال مقدس ہستیوں کے لوگوں کی توبہ کی ان کو توفیق ہی نصیب, انبیاء اور آئمہ علیہ السلام کے قاتل کبھی بھی ان کو توبہ کی توفیق ہی نصیب نہیں ہوتی, وہ جہنمی ہوتے ہیں اور ان کے لیے ذلت لکھ دی جاتی ہے دنیا اور آخرت میں. جو نبی اور امام کا قاتل ہوتا ہے وہ جہنمی ہوتا ہے, معصومین کے قاتل جو ہیں وہ کبھی انہیں توبہ کی توفیق نہیں ہوتی. آیا جناب حمزہ کو اسلام سے پہلے سید الشہداء کہا گیا, تو آیا وہ اس رتبے پہ تھے, یعنی ان کا اتنا مقام تھا, تو یعنی ان کا قاتل بھی آیا, اسے توبہ کی توفیق ہوگی؟ اب یہ ایک پوری بحث ہے جو میں حتمی طور پہ آج اس کا جواب نہیں دے سکتا, نہیں کہہ سکتا کہ ہاں روایات ہیں, لیکن میں اس کو حتمی طور پہ نہیں کہہ سکتا کہ ہاں اس کو توبہ کی توفیق ہو گئی تھی اور وہ بعد میں نہیں پلٹا اور وہ ایمان پہ اور ختم نبوت اور امیر المومنین علیہ السلام کی ولایت پہ ہی مرا ہے. اگر کوئی بھی آدمی رسول خدا کو مانتا تھا لیکن بعد میں اہل بیت علیہ السلام کو چھوڑ گیا اور ان کا منکر ہو گیا, تو وہ دین سے خارج ہو جاتا ہے. فاطمہ صغرا, سلام آغا جان, وعلیکم السلام, ہاؤ آر یو؟ الحمد للہ. واٹ از دا پنشمنٹ فار اے لائر ان اسلام, اور واٹ ٹو ڈو ود اے لائر؟ دیکھیں جھوٹ بولنا جو ہے وہ گناہ کبیرہ میں ہے. جھوٹا آدمی جو ہے وہ اس کا ایمان ضائع ہو جاتا ہے, اور اس کو بہت سخت نفرت سے دیکھا گیا اسلام میں. اور آئمہ علیہ السلام نے کہا, امام صادق علیہ السلام نے فرمایا کہ ہمارا ماننے والا گناہ دوسرے کر سکتا ہے لیکن جھوٹ نہیں بول سکتا, جھوٹ میں کیا لذت ہے؟ شہر بانو مہدی, سلام مولانا, وعلیکم السلام. دا ڈریمس سین آفٹر دا ٹائم آف فجر آر آلسو ٹرو, اور اونلی دا ڈریم سین بفور دا ٹائم آف فجر آر ٹرو؟ مولانا, آئی آفن سو یو ان مائی ڈریمس ٹیچنگ می, وٹ ڈز اٹ انڈیکیٹ؟ کئی مرتبہ آپ مجالس میری زیادہ سنتی ہوں گے, کہتے ہیں ہم نے آپ کو بہت زیادہ خواب میں دیکھا, اکثر آپ پڑھا رہے ہوتے ہیں ہمیں خواب میں, مجلس پڑھ رہے ہوتے ہیں, تو بھی آپ ہمیں دیکھتے ہیں. تو دیکھیں خواب کبھی بھی کوئی بھی کسی بھی ٹائم کا سچا بھی ہو سکتا ہے, جھوٹا بھی ہو سکتا ہے. عام طور سے جو سچے خواب ہوتے ہیں, جب انسان خالی پیٹ ہو اور فجر سے عین پہلے کے وقت, تو وہ سچے ہوتے ہیں عام طور سے حدیث میں. لیکن آج کل ہم لوگ رات میں نہیں سوتے, دن میں سوتے ہیں بعض اوقات, تو اس میں دن میں بھی خواب سچا ہو سکتا ہے. اور یہ جو ہم دیکھتے ہیں کسی کے رتبے کو, تو یہ بعض اوقات انسان جس کی مجلس زیادہ سن رہا ہوتا ہے, جس کو زیادہ مجالس سن رہا ہوتا ہے, تو انسان بعض اوقات جس کو زیادہ جیسے انٹریکشن کر رہا ہوتا ہے وہی انسان کو خواب میں بھی آتا ہے. بھائی یہی ہمیں پڑھا رہے ہیں, نہیں کہ مجلس سن رہے ہیں, یہی ممبر پہ ہیں. بہت سے لوگ کہتے ہیں مولانا میں اکثر خواب میں دیکھتا ہوں, آپ نماز پڑھا رہے ہیں, آپ ممبر پہ ہیں. تو یہ وہ ہوتا ہے خواب کہ مجھے بہت زیادہ لوگ بتاتے رہتے خواب, یعنی کیونکہ آپ میری مجالس زیادہ سنتے ہیں, میں ہی آپ کو خواب میں نظر آتا ہوں. اور بعض اوقات تائید ہوتی ہے اللہ سبحانہ تعالیٰ کی طرف سے کہ ہاں بھائی یہ صحیح پڑھا رہے ہیں, کہ سنتے رہو. تو یہ لازمی نہیں ہے کہ بھی یہ انڈیکیشن نہیں ہے کہ آپ کسی کو یہ ہے یعنی کوئی خاص پیغام ہے اس کے اندر. بھائی یہ کہ اللہ سبحانہ تعالیٰ کوئی انشاءاللہ ہم سب لوگوں کی قبول فرمائے, محنت کوشش زحمتیں آپ سب لوگوں کی پروردگار میں بارگاہ میں قبول فرمائے. پروردگارہ ہم سب کی عاقبت بخیر فرما, ہم سب کو محمد والے محمد علیہ السلام کی زیارت نصیب فرما. پروردگارہ زندگی میں ان کی زیارت, آخرت میں ان کی شفاعت نصیب فرما, ہم سب کی عاقبت بخیر فرما. ربنا تقبل منا انک انت السمیع العلیم, بحق محمد والے.